नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय, तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश। आफूलाई महानिरीक्षक बनाउनु पर्ने माग गर्दै नवराज सिलवाल पनि सर्वोच्चमा।
स्थानीय निकायमा सेवाग्राहीको काम नरोक्न मन्त्रालयको निर्देशन, आन्दोलनरत स्थानीय निकायका कर्मचारीलाई काममा फर्कने वातावरण मिलाउन स्थानीय विकास अधिकारीहरूलाई आग्रह।
खस अहंकारले तराई मधेसमा सीके राउतको जन्म भएको नयाँ शक्ति पार्टीका संयोजक भट्टराईको आरोप, एमाले अध्यक्ष ओली र सीके राउत एकै भएको आरोप।
केपी ओली र सीके राउत एउटै सिक्काका अलग अलग पार्टीहरू हुन्।
प्यालेस्टाइनका पूर्व प्रधानमन्त्री फाइड लिबियाका लागि राष्ट्रसंघीय प्रतिनिधि नियुक्त, लिबियामा शान्ति स्थापना गर्न सहयोग गर्ने।
र एन्फाले यही वर्षदेखि एएफसी क्लब लाइसेन्स लागू गर्ने, झापा 11लाई हराउँदै रूपन्देही 11 उदयपुर गोल्ड कप फुटबलको सेमी फाइनलमा।
खटकमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त
वै पाँडे? त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितोवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 056531701 98550163143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
अनुदानका लागि प्रस्ताव बुझाउने समय तालिका परिवर्तन गरिएको बारे विश्वविद्यालय अनुदान आयोगको जरुरी सूचना।
यही माघ 7 गते प्रकाशित सूचना अनुसार यस आयोगबाट आह्वान भएको भौतिक सुविधा विकास अनुदान, नियमित अनुदान र विशेष अनुदानको प्रस्ताव पेश गर्न पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको समय सीमा यही फागुन 2 गतेसम्म तोकिएकोमा प्रस्ताव दर्ता प्रक्रियालाई सहजीकरण गर्न प्रस्ताव दर्ताको समय सीमा परिमार्जन गरिएको छ।
मेची अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 2 गते।
कोशी अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 3 गते।
सगरमाथा अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 4 गते।
राप्ती, भेरी र कर्णाली अञ्चलका सबै जिल्लाहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 5 गते।
विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुर।
फोन 01-6638-548
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने मन्त्री परिषदको आज बिहानको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्दा प्रहरी नियमावली बमोजिम ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य जस्ता कुरालाई ध्यानमा राख्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ। साथै प्रहरी महानिरीक्षक मध्यनजर गर्दै दुवै पक्षको छलफलबाट अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निष्कर्षमा नपुग्दासम्म अन्तरिम आदेश जारी गरेको आदेशमा उल्लेख छ। सरकारले वरियता मिचेर जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने तयारी गरेको भन्दै अधिवक्ता कपिल ढकालले अस्ति सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। त्यो रिटमाथि अदालतले अन्तरिम आदेश जारी गर्ला कि भनेर आज कार्यालय समय शुरू हुनु अघि नै बसेको मन्त्री परिषदको बैठकले प्रहरी महानिरीक्षकमा चन्द्र, सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको थियो। चन्द कांग्रेसको र श्रेष्ठ नेकपा माओवादी केन्द्रको समर्थनमा महानिरीक्षक बन्नुभएको हो। बैठकले गृहमन्त्री विमलेन्द्र निधिको प्रस्तावमा प्रहरी नायब महानिरीक्षक चन्दलाई प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई सशस्त्र प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको थियो। प्रहरी महानिरीक्षकका लागि चारजना नायब महानिरीक्षक अर्थात डीआईजी दावेदार रहे पनि सरकारले तेस्रो वरियताका चन्दलाई नियुक्त गरेको थियो। गृहमन्त्री निधिले पहिलो वरियताका नवराज सिलवाललाई नै महानिरीक्षक बनाउने अडान लिए पनि पार्टी सभापति शेरबहादुर देउवाको कड़ा निर्देशनपछि उहाँ चन्दको नाम सिफारिश गर्न बाध्य हुनुभएको थियो।
आफूलाई आईजी अर्थात प्रहरी महानिरीक्षक बनाउन माग गर्दै डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरियता क्रममा आफू पहिलो भए पनि रोल क्रम मिचेर सरकारले तेस्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गरिएकाले त्यो निर्णय बदर गरेर आफूलाई महानिरीक्षक बनाउन सिलवालले माग गर्नुभएको छ। सिलवालले सर्वोच्चमा आज दायर गरेको रिटको पेशी भोलिलाई तोकिएको छ। यस्तै महानिरीक्षक नियुक्तिमा राजनीति नगर्न र वरियता तथा कार्यक्षमताका आधारमा महानिरीक्षक नियुक्त गर्न माग गर्दै केही युवाले आज काठमाडौँमा प्रदर्शन समेत गरेका छन्।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने नयाँ प्रहरी महानिरीक्षक नियुक्तिमा आफ्नो कुनै हात नरहेको दावी गर्नुभएको छ। देउवाले सरकार ढाल्नेसम्मको चेतावनी दिएपछि मन्त्री परिषदको बैठकले पहिलो वरियताका नवराज सिलवाललाई पन्छाएर तेस्रो वरियताका जयबहादुर चन्दलाई आज महानिरीक्षक नियुक्त गरेको थियो। तर देउवाले विज्ञप्ति निकालेर प्रहरी महानिरीक्षक नियुक्तिको अधिकार मन्त्री परिषदमा रहेकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै संचार माध्यमले भ्रम फैलाइरहेको आरोप समेत लगाउनु भएको छ।
सरकारले देशभरिका स्थानीय निकायका प्रमुखलाई सुरक्षा निकायसँग समन्वय गरी स्थानीय निकायका काम कार्यवाही सञ्चालन गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय ट्रेड युनियन संयुक्त समन्वय समितिले आह्वान गरेको आन्दोलनलाई मध्यनजर गर्दै आज विज्ञप्ति निकालेर सबै स्थानीय विकास अधिकारी तथा कार्यकारी अधिकृतलाई सेवा प्रवाहमा अवरोध आउन नदिन निर्देशन दिएको हो। सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएर काम गर्न निर्देशन दिएको छ। समितिले छवटा माग राखेर भोलिदेखि स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत, गाविस सचिव, निजामती कर्मचारी लगायतलाई कार्यालय प्रवेश गर्न नदिने लगायत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। यस्तै सरकारले स्थानीय निकायका प्रमुखलाई आन्दोलनरत कर्मचारीसँग छलफल गरी काममा फर्किने वातावरण मिलाउन पनि अनुरोध गरेको छ।
यसैबीच आन्दोलनरत स्थानीय निकायका कर्मचारीले कामकाज ठप्प पार्दा आज देशभरका सेवाग्राही मर्कामा परेका छन्। स्थानीय तहको चुनाव छिट्टै घोषणा गर्नुपर्ने, स्थानीय निकायमा कार्यरत कर्मचारी अरू कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रूपमा समायोजन गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने लगायतका छ बुँदे माग राख्दै कर्मचारीहरूले आन्दोलन गरिरहेका छन्। आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने उनीहरूले बताएका छन्।
नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले हिमालय अध्यक्ष केपी शर्मा ओली जस्ताको अभिव्यक्तिले सीके राउतको जन्म भएको आरोप लगाउनु भएको छ। जनकपुरमा पत्रकारसँग कुरा गर्दै भट्टराईले ओली र राउत एकै सिक्काका दुई पाटा भएको आरोप लगाउनुभयो।
मधेसी थारू र जनजातिमाथि विभेद गर्दा मधेसी थारू र आदिवासी जनजाति समुदायमा ठूलो एउटा असन्तुष्टि हुनु पुगेको छ। त्यसैको परिणामस्वरूप सिके राउत प्रवृत्तिहरू पनि आइरहेका छन्। तर उनले जुन यो त्यसलाई बल पुर्याउने भनेको चाहिँ फेरि एकल जातीय एउटा खसार्य पहाड़ी अहंकारवाद जो एउटा तपकाले गरिरहेछ, खास गरी त्यसको नेतृत्व लिन अहिले चाहिँ केपी ओली र अन्य बीचमा जुन प्रतिस्पर्धा चलिरहेको छ, त्यसैको अर्को पाटो सिके राउत हो भन्ने म ठान्दछु। केपी ओली र सिके राउत एउटै सिक्काका अलग अलग पाटाहरू हुन्। तर नेपाल भनेको चाहिँ फेरि एउटा हाम्रो देश एउटा अखण्ड नेपाल हो, देशलाई टुक्राउने कुरा हामी कसैले पनि गर्नु हुँदैन।
माओवादीका विभिन्न घटकहरूले आज जनयुद्ध दिवस मनाएका छन्। 2052 साल फागुन 1 गते तत्कालीन नेकपा माओवादीले रोल्पा र सिन्धुलीको दुईवटा प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध शुरू गरेको घोषणा गरेको थियो। त्यो विद्रोह 10 वर्षपछि विस्तृत शान्ति सम्झौता मार्फत शान्तिपूर्ण रूपान्तरण भएको थियो। त्यसपछि पटक पटक सरकारमा पुगेको र 3 पटक सरकारको नेतृत्व गरे पनि माओवादीले आफैले उठाएका मुद्दा सम्बोधन गर्न नसकेको आलोचना खेपिरहेको छ। 2063 साल मंगिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक पटक फुटेको छ भने झण्डै 1 दर्जन दलसित एकीकरण पनि गरेको छ।
भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा भइरहेको विधानसभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रका जिल्लामा सीमा नाका बन्द गरिएको छ। कञ्चनपुर, बैतडी तथा दार्चुलाका सीमा नाका 4 दिनका लागि बन्द गरिएको हो। फागुन 4 गते उत्तराखण्ड र उत्तर प्रदेशमा चुनाव हुने भएकाले आज बेलुकी 5 बजेदेखि 4 गते बेलुकी 6 बजेसम्मका लागि सीमा नाका बन्द गरिएको हो। कञ्चनपुरको गड्डा चौकी र ब्रह्मदेव नाका आजदेखि दोधारा र बेलौरी नाका भोलिदेखि तथा त्रिभुवन बस्ती र बेलडाँगी नाका पर्सी मंगलबारदेखि बन्द हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै चिकित्स बिरामी बाहेक अरू नागरिकलाई नाकामा आवत जावत गर्न रोक लगाइएको सीमा नाका झुलाघाटा बैतडीका प्रहरी निरीक्षक चक्रदेव पाण्डेले जानकारी दिनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
विशाल र अपर्णाको जिन्दगीमा खुसियाली आयो।
म हजुरआमा भए, बधाई छ छोरा बुहारीलाई पहिलो बच्चा जन्मेकोमा।
धन्यवाद मम्मी।
अब सानी नानीको सही हेरचाह गर्नु, त्यसको लागि परिवार नियोजन गर्न सल्लाह दिन्छु।
हो मम्मी, स्वास्थ्य कर्मी दिदीले पनि यसबारे सल्लाह दिनु भइसक्यो,
धेरै खुसी लाग्यो।
अब 45 दिनभित्र परिवार नियोजनको कुनै एक अस्थायी साधन अप्नाउनु पर्छ
हाम्रा बच्चाको उज्जवल भविष्यको लागि।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट पञ्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
चिकित्सा शास्त्रका पिता भनेर कसलाई चिनिन्छ?
ए हिपोक्रेट्स, रवि ग्यालिलियो ग्यालिली।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, आफूलाई महानिरीक्षक बनाउनु पर्ने माग गर्दै नवराज सिलवाल पनि सर्वोच्चमा, स्थानीय निकायमा सेवाग्राहीको काम नरोक्न मन्त्रालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। हिमालकै काखमा रहेको सुन्दर बस्ती, मौलिक तरिकाले बनाइएका घर, हिउँद बर्खै चिसो मौसम अनि ढुङ्गाबाट बनेका साँघुरा बाटाहरू, यो नै सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय क्षेत्रको रूपमा परिचित घले गाउँको परिचय हो, जहाँ दिनहुँ धेरै पर्यटक ओहोरदोहोर गरिरहन्छन्। घले गाउँमा गाउँले परिवेश बुझ्न, स्थानीय घले तथा गुरूङ समुदायको संस्कृति हेर्न तथा प्रकृतिसँग रमाउन पर्यटक पुग्छन्। गाउँसम्म पुग्ने पर्यटकलाई गाउँमै खाने बस्ने व्यवस्था मिलाउन स्थानीय बासिन्दाले होमस्टे सञ्चालन गरेका छन्। यसबाट उनीहरूको आय आर्जन पनि बढेको छ। लमजुङबाट उज्यालो सहकर्मी श्याम शीतल परियारको रिपोर्ट।
चुटिक्क परेको घर, ढल्किँदो उमेर, तर पनि गाउँमै बसेर जोस चाँगरका साथ होमस्टे चलाउनमै व्यस्त हुनुहुन्छ लमजुङ उत्तर कन्या दुई घले गाउँका पूर्ण बहादुर गुरूङ। होमस्टे चलाएपछि जीवनस्तर माथि उकसिएको छ भन्नुहुन्छ। 22 वर्षसम्म भारतीय सेनामा काम गरे घले गाउँ फिर्ती भए गाउँमै होमस्टे चलाउँदै आउनुभएका 63 वर्षका गुरूङ।
यो होमस्टे शुरू गर्नुभन्दा पहिले चाहिँ अब यहाँ धेरै बस्ने थिएन, पुरै बेसी जान्थ्यो खेतीको लागि। अब अहिले यो होमस्टे शुरू भएपछि अब खेतीतिर अलि कम भएको, यतातिर धेरै ध्यान भएको, धेरै काम गर्नु पर्थ्यो। अहिले चाहिँ अब आमदानी स्रोत पहिले भन्दा बढी छ। अब पैसा सिधै अब एक दिन अब 5-6 जना पाहुना बसेपछि फेरि एक महिनाको खर्च तकरिबन 15 दिनको खर्च निस्किहाल्छ।
पूर्ण बहादुर मात्र नभए घले गाउँमा अहिले 32 घरधुरीले होमस्टे सञ्चालन गरेका छन्। यसैबाट जीवन सजिलै गुजारेका छन्। गाउँमा 120 घरधुरी छ। गाउँ स्थित दलित बस्तीमा पनि 2 वटा सुधारिएको होमस्टे छ। होमस्टे सञ्चालन पछि घर खर्चमा कुनै समस्या नभएको बताउनुहुन्छ। 2057 सालदेखि घले गाउँमै होमस्टे सञ्चालन गर्दै आउनुभएका 52 वर्षका गोम बहादुर गुरूङ।
पहिले चाहिँ म चाहिँ इन्डिया आर्मीमा थियो, पेन्सन आएर पनि म चाहिँ होमस्टे चाहिँ सञ्चालन गर्यो। अनि यसमा चाहिँ पहिलाभन्दा धेरै चाहिँ परिवर्तन पनि भयो। होमस्टेले गर्दाखेरि घर चलाउनु, घरमा आमालाई चाहिँ अब चलाउनु लागि चाहिँ अब सबै चाहिँ पहिलाभन्दा धेरै चाहिँ 50% 60% चाहिँ अहिले चाहिँ राम्रो भइरहेको छ।
उहाँका अनुसार होमस्टेमा एकचा खाना खाजा खाएको र एक रात बास बसेको पाहुनाले 700 रुपियाँ तिर्नुपर्छ। बिहानको खाजामा कोदोको सेलरोटी, अण्डा र चिया हुन्छ। खानामा कोदोको ढिँडो, स्थानीय कुखुराको मासु, सिस्नु लगायत अन्य स्थानीय उत्पादनका परिकारहरू खुवाइन्छ। घले गाउँको सुन्दरता र स्थानीयको आतिथ्यताको खुलेरै प्रशंसा गर्नुहुन्छ इङ्ल्यान्डदेखि लमजुङ घले गाउँ पुग्नुभएका विदेशी पर्यटक चार्ली पोर्टलक। केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारी पनि घले गाउँ पुग्नु भएको थियो। उहाँले पर्यटनको रूपमा चिनिएको घले गाउँबाट अरू गाउँले पनि पाठ सिक्नुपर्ने बताउनुभयो।
पर्यटन विकासमा उच्च सम्भावना भएको घले गाउँको पर्यटन प्रवर्धन कार्यबाट पाठ सिकी अन्यत्र लागू गर्ने तर्फ अग्रसर हुनु आवश्यक छ। आफ्नो पहिचान चिनाउने क्रममा आज घले गाउँ रैथाने पर्यटनको राजधानीको रूपमा पनि चिनिन्छ।
घले गाउँमा गुरूङ संग्रहालय, संस्कृति सँगै उत्तर कन्या मन्दिर, खुल्ला चौरका फाँटहरू एवं चिया बगानका साथै माछापुछ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, बुद्ध हिमाल आदि हिम श्रृङ्खला आँखै अगाडि देख्न पाइन्छ। घले गाउँबाट सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ। फर्कँदा भेडा तथा चौरी कुनबाट बनेका सामग्रीहरू उपहार स्वरूप बोक्न सकिन्छ।
लमजुङको घले गाउँको यो प्रसंगपछि अब चाहिँ शिक्षा नियमावलीका कुरा। शिक्षा ऐनको 8 संशोधन भएको झन्डै 8 महिना पुग्न लाग्दा पनि शिक्षा नियमावली जारी हुन नसक्दा शिक्षा क्षेत्रमा समस्या देखिन थालेका छन्। नियमावली नहुँदा ऐनले सम्बोधन गर्ने भनिएका अस्थायी शिक्षकका समस्या समाधान, परीक्षा बोर्डको गठन, विद्यालयको तह निर्धारण लगायतका विषयमा समस्या देखिएको छ। नियमावली कार्यान्वयन गर्न तत्कालका लागि 20 अर्ब रूपियाँ भन्दा धेरै रकम आवश्यक पर्नेछ, तर अर्थ मन्त्रालयले स्वीकृति नदिएका कारण पनि शिक्षा नियमावलीमा ढिलाइ भएको छ। नियमावलीको विधेयक अहिले कानून मन्त्रालयमा रहेकाले पारित हुन अझै समय लाग्ने अनुमान छ। यसै सन्दर्भमा शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्साललाई साथी अर्जुन पोखरेलले सोध्नु भएको छ, शिक्षा नियमावली किन रोकिएको हो त?
रोकिएकै भनेर त्यसरी कहीँ रोकिएको छैन, अध्ययनको क्रममा रहेको छ। हामीले मस्यौदा तयार गरिसकेपछि अर्थ मन्त्रालय पठाउनु पर्ने हुन्छ, अर्थ मन्त्रालय पठायौँ, त्यहाँको राय सहमति लिएपछि अहिले कानुन मन्त्रालयमा पठायौँ, सरकारवालाहरूसँगको छलफलमा पनि अलिकति समय लगाएकै हो, यो चरणमा छौँ, अहिले कानुन मन्त्रालयमा अध्ययनको क्रममा छ, त्यहाँबाट आएपछि हामीले नेपाल सरकार मन्त्री परिषदमा प्रस्तावको रूपमा पेश गर्छौँ।
जति आर्थिक भार लाग्ने हो अर्थ मन्त्रालय त हामी दिन सक्दैनौँ भनेर चाहिँ स्वीकृति दिएको छैन भनिएको छ, अर्थ मन्त्रालयको स्वीकृति बिनै पारित गर्ने
होइन, त्यहाँ त्यसरी नदिएको भन्ने त छैन। मैले उहाँहरूको पत्रको आधारमा कतिपय विषयहरूमा यसरी जाँदा हुन्थ्यो कि भन्ने राय पनि प्राप्त भएको छ। अहिले जुन कानुन मन्त्रालयमा पठाएको पर्दैछ त्यसमा हामीले शिक्षा ऐनमा भएको व्यवस्था र अर्थ मन्त्रालयको सहमति दुवैलाई समेटेर कानुन मन्त्रालय पठाछौँ अहिले अन्तिम मस्यौदा।
त्यही त, अब जुन मुख्य पैसा दिने निकायले नै स्वीकृति नदिएपछि त गाह्रो होला नि त पछि।
त्यसरी स्वीकृति नै नदिएको क्याटेगोरिकल्ली स्वीकृति यसमा हाम्रो सहमति छैन भन्ने विषय चाहिँ उल्लेख भएको छैन त्यसरी।
अनि यो सँगसँगै चाहिँ तपाईँले अब अन्तिम चरणतिर छ भन्नुभयो, तर अस्थायी शिक्षकका समस्याहरू अनि निजी विद्यालय सञ्चालकका विवाद त कायमै छन् नि होइन र?
सबैको सबै कुरा त के पर्ला र कतिपय कुराहरू त एउटाले पानी माग्दा एउटाले घाम माग्ने भने जस्तो पनि छ,
तर मुख्य उद्देश्य नै अस्थायी शिक्षकका समस्या समाधान लगायतका कुराहरू समेटेरै हो नि यो ऐन संशोधन भएको त।
जुन परीक्षा र सुविधाको कुरा थियो, अहिले साथीहरूले त्यो भन्दा बढी माग देखिएकोले यो ऐनले सम्बोधन गर्न कठिन छ भन्ने मात्रै हो, त्यसको लागि फरक व्यवस्था गर्नुपर्छ गर्न सक्ने अवस्थामा। अहिले त ऐनले दिएको परिधि भन्दा बाहिरको माग त शिक्षा मन्त्रालय एक्लैले सम्बोधन गर्न त कठिन छ नि त, त्यो त अस्थायीको साथीहरूले नि बुझ्नु भएको छ
भनेको सहमति हुने सम्भावना चाहिँ अब चाहिँ त सकियो होइन त, अब जे छ उहाँहरूले चित्त बुझाउने कुरो रह्यो
होइन होइन, त्यसरी ढोका बन्द पनि गरेका छैन शिक्षा मन्त्रालयले। अब ऐन पनि समसामयिक रूपमा थप परिमार्जन भइरहेको पनि छ, यो पनि हामीले सातौं संशोधन पछि आठौं संशोधन गरेको हो, नेपाल सरकारको अरू निर्णयहरूमा पनि त छलफल गर्न सकिन्छ।
अर्को कुरा चाहिँ यो 2075 पछि चाहिँ प्लस टू मात्रै सञ्चालन गर्न नपाउने व्यवस्था थियो नियमावलीको त्यो मस्यौदामा, त्यसमा चाहिँ आपत्ति राख्नु भएको थियो उच्च माविका सञ्चालकहरूले, त्यसमा केही परिमार्जन हुने भयो?
कतिपय सामुदायिक क्याम्पसमा 11-12 चलेको अवस्था छ विगतको नियम बमोजिम नै सम्बन्धन दिएर, कतिपय निजी कलेजहरूमा नि चलेको छ, त्यसको लागि हामीले मन्त्रालयले एउटा खाका बनाउँछ यो समग्र कलेज अथवा क्याम्पसहरूमा सञ्चालित र विदेशका जुन शैक्षिक कार्यक्रम नेपालमा चलेका छन् 11-12 मात्रै सो सरहको मात्रै, ती सबैमा एउटा खाका बनाएर छलफल गरौँ, त्यसलाई त्यसरी निर्णयमा लैजाउँ भन्ने हो। मलाई लाग्छ यो मन्त्रालयले अत्यन्त लचक भएर यो प्रस्ताव गरिरहेछ अहिलेसम्म।
अन्त्यमा यी जम्मै कुरालाई मिलाएर जाँदा चाहिँ कहिलेसम्म पारित होला त, अनुमान के छ मन्त्रालयको?
मन्त्रालय एक्लैको भए त हामीले कार्ययोजना बनाएर यो दिन भन्न सक्छौँ होला, अब हामी त जति सक्यो छिटो गरौँ भन्नेमै हो, तर प्रक्रियाले लागेको समय त लिनु पनि पर्ने हुन्छ, छलफलमा लाग्छ उहाँहरूले बुझ्नुपर्ने हुन्छ
भन्ने खोजेको। यो 15 दिन 1 महिनाभित्र चाहिँ पारित हुने सम्भावना कतिको?
दिनै तोक्न त शिक्षा मन्त्रालयलाई गाह्रो छ, तर हाम्रो अपेक्षा त्योभन्दा अगाडि नै हुनुपर्छ भन्ने हिसाबले हामी लागिरहेछ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 41-07-007, 98-5-11-72-194,
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सरकारले बालबालिकालाई पोलियो जोखिमबाट जोगाउन 15 जिल्लामा शुरू गर्न लागेको विशेष पोलियो खोप कार्यक्रम स्थगित हुने सम्भावना बढ़ेको छ। फागुन 7 र 8 गतेका लागि तय गरिएको विशेष पोलियो खोप कार्यक्रम स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्थगित हुने सम्भावना बढ़ेको स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मीले आन्दोलन गरिरहेका छन्।
दलीय भागभण्डाका कारण खोटाङको जलेश्वरीमा रहेको जनकल्याण प्राविको भूकम्पले भत्किएको भवन नबन्ने भएको छ। दलका नेताले आवश्यकता भन्दा पनि आफू निकट ठाउँमा मनोमानी रूपमा विद्यालय भवन बनाउन सिफारिश गर्ने परिपाटीका कारण भत्किएको विद्यालयको भवन बनाउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले गुनासो गर्नुभयो।
बैतडीको तल्ला सुराडमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट 5,000 जनाले सेवा लिएका छन्। माघ 25 गतेदेखि दुर्गम तल्लो स्वराटको कुलाउ र मेलौलीमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट 5,000 जनाले नागरिकता, फोटोसहितको नामावली, स्वास्थ्य परीक्षण लगायतका सेवा लिएका छन्।
पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ। सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्फत गएको पुष 11 गतेदेखि पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो।
रामेछापको सदरमुकाम मन्थलीमा रक्त सेवा केन्द्र सञ्चालनमा आएको छ। नेपाल रेड क्रस सोसाइटीले जिल्लामा रक्त संचार केन्द्र सञ्चालन गरेको हो।
नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको ठूलो सिरुबारीको झुलुङ्गे माझी बस्तीमा एकीकृत नमूना बस्ती बनाउन सहयोग गर्ने हुनुभएको छ। भूकम्पपछि टहरामा बस्दै आएका सीमान्तकृत माझी समुदायका 63 परिवारका लागि एकीकृत नमूना बस्ती बनाउन लागि हो।
आजको मेरो पनि भन्नु छ मा नयाँ प्रहरी महानिरीक्षक नियुक्ति र त्यसपछिका घटनाबारे उज्यालोको फेसबुक, ट्विटर र एसएमएसमा आएका प्रतिक्रिया लिएका छौं।
सुजन ढुङ्गेल लेख्नुहुन्छ, नेपालमा राजनीतिकरणले चरम रूप लिइसक्यो। राजनीतिक खिचातानीले योग्यता र क्षमतालाई ओझेलमा पार्यो। महानिरीक्षक नियुक्तिमा पनि क्षमता र वरियताको खम्बा ढालिएको छ। यसले गलत परिणाम त दिने नै छ, क्षमता भएका अन्य राष्ट्र सेवकको पनि मनोबल गिरेको छ।
3556 सिन्धुलीबाट निशा निगेलले एसएमएसमा लेख्नु भएको छ, हुँदाहुँदा सुरक्षा निकायको प्रमुख नियुक्तिमा पनि चरम राजनीतिकरण हुन थाल्यो। यसरी भएका नियुक्तिले भोलि हामीले सुरक्षा र न्याय पाउँछौ भन्ने के ग्यारेन्टी छ त?
तर आईजीपी बनाउन आफ्नो संलग्नता नभएको भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको खण्डन पढेर फेसबुकमा बाबुराम विश्वकर्मा लेख्नुहुन्छ, राजनीतिमा लाशरम हुँदैन भन्ने साँचो रहेछ। महानिरीक्षक नियुक्तिमा ठाडो हस्तक्षेप गर्ने तर मेरो संलग्नता छैन भन्दै विज्ञप्ति छाप्ने नैतिकता पनि कति गिराउन सकेका है?
यसै विषयमा श्याम ठकुरी व्यङ्ग्य गर्नुहुन्छ, नियुक्तिमा शेरबहादुर देउवाका कोमल हातको संलग्नता छैन, तर आगामी चुनावलाई मध्यनजर गर्दै खल्तीका मान्छे महानिरीक्षक बनाउन दिमागको चाहिँ सही संलग्नता भएको जनाउनुभयो, तपाईँको दिमागलाई मान्नै पर्छ।
टेकप्रसाद घिमिरेले लेख्नु भएको छ, नेताहरू आफूले चाहिँ इतिहासले धिक्कार्ने काम गर्छन् तर नागरिकलाई चाहिँ दिनहुँ ज्ञान गुणका भाषण सुनाएर हिँड्छन्। नेताहरूको लाज हराइसकेछ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश ढकाल र सुजाता खत्री. अब विदेशका खबर. प्यालेस्टाइनका पूर्व प्रधानमन्त्री सलाम फाइड लिबियाका लागि राष्ट्रसंघीय प्रतिनिधि नियुक्त हुनुभएको छ. संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उहाँलाई लिबियामा राष्ट्रसंघको मिशनको नेतृत्व गर्ने गरी नियुक्त गर्नुभएको हो. लामो समयदेखि राजनीतिक संकट र द्वन्दबाट ग्रस्त लिबियामा शान्ति वार्ता सफल पारी शान्ति स्थापना गर्न उहाँले भूमिका खेल्नुपर्नेछ.
अब खेल खबर. अखिल नेपाल फुटबल संघ एन्फाले यही वर्षदेखि एएफसी क्लब लाइसेन्स लागू गर्ने भएको छ. नेपालको फुटबल क्षेत्रको विकास गर्ने उद्देश्यले एन्फाले फुटबल क्लबहरूमा एएफसी क्लब लाइसेन्स लागू गर्ने तयारी गरेको हो.
झापा 11लाई हराउँदै रूपन्देही 11 उदयपुर गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ. आज भएको खेलमा झापालाई सदन रेटमा रूपन्देहीले हराएको हो. भोलि हुने पहिलो सेमी फाइनलमा मोरङ 11 र संकटा क्लब खेल्नेछन्.
र इंग्लिस प्रिमियर लीग फुटबलमा अहिले चेल्सी र बर्नले बीचको खेल चलिरहेको छ. यी दुई बीचको खेलको दोस्रो हाफ चलिरहँदा दुवै टीमले एक एक गोल गरेका छन्. प्रिमियर लीगमा अहिले केही बेरपछि लिसेस्टर सिटी र स्वान्सी बीच प्रतिस्पर्धा हुनेछ. खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ. विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश. आफूलाई महानिरीक्षक बनाउनु पर्ने माग गर्दै नवराज सिलवाल पनि सर्वोच्चमा.
स्थानीय निकायमा सेवाग्राहीको काम नरोक्न मन्त्रालयको निर्देशन. आन्दोलनरत कर्मचारीलाई काममा फर्कने वातावरण मिलाउन स्थानीय विकास अधिकारीहरूलाई आग्रह.
भारतमा हुने चुनावका कारण सुदूरपश्चिमका नेपाल भारत सीमा नाका बन्द. चिकित्सा बिरामी बाहेक अरू नागरिकलाई नाकामा आवत जावत गर्न रोक.
प्यालेस्टाइनका पूर्व प्रधानमन्त्री फाइड लिबियाका लागि राष्ट्रसंघीय प्रतिनिधि नियुक्त. लिबियामा शान्ति स्थापना गर्न सहयोग गर्ने.
र इन्फाले यही वर्षदेखि एएफसी क्लब लाइसेन्स लागू गर्ने. झापा 11लाई हराउँदै रूपन्देही 11 उदयपुर गोल्ड कप फुटबलको सेमी फाइनलमा.
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला. आजको नेपाल दर्पण सकिएको छ. प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ. नमस्कार.